यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। भारतले नेपाली भूभाग हुँदै लिपु लेख मानसरोवर जोड्ने सड़क उद्घाटन गरेकोमा सरकारद्वारा खेद व्यक्त। लिम्पियाधुरा, लिपुलेख र कालापानी सहित महाकाली नदी पूर्वका सबै क्षेत्र नेपालकै भएको परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्डद्वारा भारतीय कदमप्रति गम्भीर आपत्ति। नेपाली भूभाग अतिक्रमण भएको बारे संसदीय समितिहरूले आज सरकारसँग छलफल गर्ने। नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि। यो सँगै संक्रमितको संख्या 109 पुग्यो। कोरोना महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सबैको इमान्दार प्रयास आवश्यक रहेकोमा उप प्रधानमन्त्री ईश्वर पोखरेलको जोड़। र विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 41 लाख नाग्यो, 2,80,000 भन्दा बढ़ीको मृत्यु। सरकारले भारतले नेपाली भूभाग हुँदै नेपालको लिपुलेख मानसरोवर जोड़ने सड़क उद्घाटन गरेकोमा खेद व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी सन् 1816 को सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेख र कालापानी सहित महाकाली नदी पूर्वका सबै क्षेत्रहरू नेपालको भएको स्पष्ट पारेको छ। सरकारले नेपालले सुगौली सन्धिको बेलादेखि नै ती क्षेत्रहरूको भोगचलन गर्दै आएको जनाउँदै नेपाली भूभागभित्र कुनै पनि गतिविधि सञ्चालन नगर्न भारत सरकारलाई सचेत गराएको छ। भारतले एकतर्फी रूपमा लिपुलेख मानसरोवर जोड़ने सड़क उद्घाटन गरेको छ। त्यस क्षेत्रमा उत्पन्न सीमा विवाद र असमझदारीबारे छलफलद्वारा टुंगो लगाउने प्रधानमन्त्री स्तरमा भएको समझदारी पनि पछिल्लो घटनाले उल्लंघन गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। नेपाल सरकार ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्सामा आधारित भएर कूटनीतिक रूपमा सीमा विवादको समाधान खोज्न प्रतिबद्ध रहँदै पनि भारतले चालेको एकतर्फी कदमप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ। विज्ञप्तिमा नेपालको जानकारी बिना सन् 2015 भारत र चीनले आपसी व्यापारिक मार्गका रूपमा लिपुलेखलाई समावेश गरेकोमा नेपाल सरकारले कड़ा असहमति जनाई कूटनीतिक नोट समेत जारी गरेको स्मरण गराइएको छ। विज्ञप्तिमा नेपाल र भारत बीच देखिएका सीमा लगायतका विवादहरूको समाधानका लागि दुवैतर्फ प्रबुद्ध व्यक्तिहरूको समूह बनाई पटक पटक आपसमा छलफल गरी प्रतिवेदन समेत तयार पारिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्नुको सट्टा यस्तो घटना हुनु दुखद भएको उल्याइएको छ। त्यसै गरी सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपाली भूभाग लिपुलेख हुँदै भारतले लिंक रोड निर्माण गरेकोमा गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा विज्ञप्ति जारी गर्नुभए भारतको पछिल्लो कदमले नेपालको सार्वभौमिकतालाई अवमूल्यन गरेको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा ऐतिहासिक प्रमाणहरू तथा सबै दस्तावेजमा उक्त क्षेत्र नेपालको भएको उल्लेख हुँदाहुँदै भारतले एकतर्फी रूपमा बलमिचाई गरेको उल्लेख गर्दै सीमा विवादलाई जटिल बनाउने का कुनै कदम नचाल्न भारतलाई सचेत गराइएको छ। अध्यक्ष द्वयको विज्ञप्तिमा सीमा विवादलाई वार्ता र संवादबाट टुंग्याउनु पर्नेमा जोड़ दिइएको छ। नेपाली भूमि लिपुलेख भएर भारतले मानसरोवर जाने सड़क निर्माण गरेपछि अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम तथा सरकारले अघि बढ़ाएका प्रयासबारे संसदीय समितिहरूले त्यस विषयमा आज सरकारसँग छलफल गर्ने भएका छन्। त्यसक्रममा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बिहान गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली लगायत सरकारी अधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो। दुवै समितिले सीमाबारे यसअघि नै सरकारलाई दिएका निर्देशन तथा सुझावबारे आजको बैठकमा संयुक्त रूपमा छलफल र समीक्षा गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले बताउनुभयो।
यो मित्र राष्ट्र भारत र नेपालको बीचमा रहेका जुन हाम्रा अन्तर्राष्ट्रिय सीमाहरू छन्, यी सीमाका सन्दर्भमा विगत समयदेखि नै लिपुलेख, लिम्पियाधुराका सवालमा चाहिँ समस्याहरू उत्पन्न भइरहेको सन्दर्भ रहेको थियो र हिजोका दिनहरूमा पनि हामीले लिपुलेख, लिम्पियाधुरा नेपालको भूमिमा चाहिँ अतिक्रमण चाहिँ हुनु हुँदैन भनेर हामीले आवाजहरू उठाइरहेका थियौँ र समितिको बैठकबाट पनि आफ्नो सीमा निर्धारण होस् भनेर हामीले सम्बन्धित मन्त्रालयमा चाहिँ हामीले निर्देशनहरू जारी गरिसकेको सन्दर्भ रहेको छ। भारत र नेपाल बीचको जुन सम्बन्धलाई एउटा मित्रवत सम्बन्ध कायम गर्दै राजनीतिक र कूटनीतिक ढंगले चाहिँ यी समस्यालाई हल गरिकन सीमा निर्धारण गरियोस् र आफ्नो आफ्नो देशका सीमाहरूलाई व्यवस्थित गरियोस् भनेर चाहिँ जुन हामीले आवाजहरू चाहिँ उठाएको थियौँ र समितिले पनि निर्णय गरेर सुझावका रूपमा, निर्देशनको रूपमा चाहिँ हामीले विगत समयमा चाहिँ पेश गरिसकेको सन्दर्भ रहेको छ भने अहिले तत्काल आएर यो कोरोना भाइरस COVID-19 को चाहिँ महामारी विश्वव्यापी एउटा रूपमा चाहिँ चलिरहेको छ र यो विश्वभरि नै आज एउटा संक्रमण भइरहेको बेलामा यस्तो अत्यन्तै अप्ठ्यारो परिस्थितिमा चाहिँ भारतले नेपाली भूमिमाथि अतिक्रमण गरी सड़क निर्माण निर्माण गर्ने कार्यको चाहिँ जुन अहिले उद्घाटन गर्ने कामहरू चाहिँ भएको छ, त्यसले अत्यन्तै समस्या उत्पन्न भएको छ र नेपाली भूमिबाट चाहिँ जुन सड़क निर्माणको कार्य गर्ने भारतले जुन निर्णय गर्यो, यो निर्णय अत्यन्त दुःखदपूर्ण निर्णय छ। सरकारहरू बीचमा चाहिँ राजनैतिक कूटनैतिक ढंगले चाहिँ छलफल गरिकन, अन्तर्राष्ट्रिय सीमामा चाहिँ छलफल नगरिकन, दुई देश बीचमा चाहिँ सहमति र सहकार्य नभइकन एकलौटी ढंगले यो हस्तक्षेपकारी भूमिकाबाट चाहिँ यो सड़क निर्माण गर्ने काम नहोस् भन्नका लागि चाहिँ हामीले बैठकको आह्वान गरेका हौं।
बैठकमा यहाँहरूले कस कसलाई बोलाउनु भएको छ, के के छलफल हुन्छ?
बैठकमा हामीले चाहिँ गृहमन्त्रीलाई बोलाएका छौं र त्यसै गरी परराष्ट्र मन्त्रीलाई बोलाएका छौं। सरकारले के कस्तो कामहरू चाहिँ अगाडि बढ़ाइरहेको सन्दर्भ रहेको छ र नेपालले नक्सा तयार गर्ने सन्दर्भको पनि हामीले चाहिँ समितिबाट सुझाव पेश गरेका छौं र त्यो नक्सा के कति तयार हुन सकिरहेको अवस्था छ र अहिले सरकारले के कस्तो कदमहरू चालिरहेको छ भन्ने सन्दर्भमा, यो मिनी पार्लियामेन्ट भएको कारणले गर्दाखेरि चाहिँ आफ्नो सीमाको सुरक्षा गर्नका लागि चाहिँ सरकारसँग चाहिँ केही परामर्शहरू लिने, उहाँहरूसँग केही सल्लाहहरू चाहिँ लिने र सरकारलाई अगाडि बढ्नका लागि चाहिँ हामीले सुझाव पेश गर्नका लागि नै भनेर चाहिँ बैठक बस्न लागेका हौं।
उहाँ हुनुहुन्थ्यो संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्र निरौला खरेल, सहकर्मी सन्तोष रेग्मीसँग कुरा गर्नुहुँदै। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले नेपाली भूमिमा भारतले सड़क बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रमा सड़क बनाएकोमा आपत्ति प्रकट गर्दै तत्काल कदम चाल्न माग गर्नुभयो। प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लिपुलेख, लिम्पिया धुरा सहितको सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत हिजो उहाँले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताउनुभयो। नेपालमा हिजो थप 7 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 109 पुगेको छ। हिजो रिपोर्ट पोजेटिभ देखिएका 7 जना उदयपुर, कपिलवस्तु र पर्साका हुन्। उदयपुरको भुल्के निवासी 18, 45 र 56 वर्षीय महिला र कपिलवस्तुका 17 र 18 वर्षका दुई युवकसँगै पर्साको छपकैयाका 62 वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डुमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ 7 जनामा कोरोना पुष्टि भएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले स्वास्थ्य कर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो नियमित प्रेस ब्रिफिङमा जानकारी गराएको छ। नियमित संक्रमित 109 जना मध्ये 78 पुरूष र 31 महिला रहेका छन्। संक्रमित मध्ये 31 जना निको भएर अस्पतालहरूबाट डिस्चार्ज भएका छन्। अहिले संक्रमित 78 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार प्रदेश नम्बर 1 34, प्रदेश 2 31, बागमती प्रदेशमा 7, गण्डकी प्रदेशमा 2 र प्रदेश नम्बर 5 30 र सुदूरपश्चिम प्रदेशमा 5 जना संक्रमित छन्। पछिल्लो समय पीसीआर विधिबाट 16,309 जनाको नमूना परीक्षण भएको र आरडीटी विधिबाट 55,930 जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीले सम्भावित बिरामीहरूको पहिचान गरी समयमा नै द्रुत स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले कोविड एनपीएफ संचालनमा ल्याएको छ। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कोविड 19 महामारी रोकथाम नियन्त्रण र प्रतिकारका लागि छाउनीमा स्थापना गरिएको सीसीएमसीमा हिजो एप्सको शुभारम्भ गर्नुभयो। त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले महामारी रोकथाम नियन्त्रण र प्रतिकारलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबै ईमानदार प्रयास आवश्यक रहेकोमा जोड़ दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कोविड 19 सम्बन्धी जानकारी र सूचना एकीकृत रूपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले तयार गरिएको एप्सको दुरूपयोग नहोस् भन्नेमा सतर्क हुन आवश्यक रहेको बताउनुभयो। मोबाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिने यसो एप्सबाट कोविड 19 रोगको लक्षण, संक्रमणबाट जोगिन अप्नाउनु पर्ने सतर्कता, स्वास्थ्य परीक्षण लगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ। प्रयोग गर्ने व्यक्तिहरूलाई सोधिएको प्रश्नको आधारमा प्राप्त उत्तरको मूल्यांकन गरी प्रयोगकर्तालाई ग्रीन, येलो र रेड गरी 3 श्रेणीमा विभाजन गरी आवश्यकता अनुसार पत्ता लगाउन सक्ने व्यवस्था एप्समा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपालको राष्ट्रियता प्रवर्धन गर्न हिमाल पहाड़ तराईका सबै वर्ग र समुदायको योगदान र भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। नेपाली सेनाको बाडाको जितपुरमा नेपालको एकीकरण अभियानमा मधेसवासी नेपालीहरूको योगदान झल्काउने गरी निर्माण गर्न लागि एकीकरण स्मृति उद्यानको एक समारोहका बीच हिजो शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री राउतले नेपाली सेनाले हिमाल पहाड़ तराई जोड़ने भावनाका साथ पार्क निर्माण गर्न लागेकाले प्रदेश सरकारले यसमा सक्दो सहयोग गर्ने प्रतिबद्ध समेत व्यक्त गर्नुभयो। पार्कमा प्रदेश नम्बर दुईका 8 जिल्लाका ऐतिहासिक वस्तुहरूको संग्रहालय सहितको प्रदर्शनी हल समेत निर्माण गर्न लागि उहाँले बताउनुभयो। नेपाल बार एसोसिएशनले मुलुकको सार्वभौम सत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न कूटनीतिक लगायत जुनसुकै उपयुक्त कदम चाल्न सरकारसँग माग गरेको छ। बारका महासचिव लीलामणि पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा खुला सिमानालाई व्यवस्थित गरी सामरिक महत्वका स्थानमा सुरक्षा एकाई खड़ा गरी सीमा सुरक्षालाई विशेष ध्यान दिनुका साथै नेपालका सिमानाखा जोड़िएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौम सत्ता, अभिभाज्य अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारत सरकारसँग पनि माग गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना विरूद्धको लड़ाईमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। हिजो कर्णाली प्रदेश अस्पतालमा चिकित्सकसँग अन्तर्क्रिया गर्नुहुँदै मुख्यमन्त्री शाहीले चिकित्सकहरूको भूमिकाबाट नै कोरोना विरूद्धको लड़ाई जित्न सकिने बताउनुभयो। प्रदेश सरकार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत आम नागरिकको उच्च सावधानी सहितको भूमिकाले कोरोना भाइरस विरूद्धको लड़ाईमा हालसम्म जित हासिल भइरहेको बताउनुहुँदै मुख्यमन्त्री शाहीले आगामी चुनौती सामनाका लागि उच्च मनोबल बनाएर काम गर्न चिकित्सक निर्देशन पनि दिनुभयो। बाजुरा जिल्लाका ग्रामीण भेगका कृषकहरू सामाजिक दूरी कायम गरी तथा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अप्नाएर काममा फर्कन थालेका छन्। साथै स्थानीय तहबाट संचालित विकास निर्माणका काम पनि पुनः शुरू भएका छन्। बाजुराबाट दयाराम पण्डितको रिपोर्ट।
बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म खाद्यान्न तथा ससाना खुद्रा पसलहरू खुल्ने गरिएका छन् भने मास्क, साबुन पानीको प्रयोग तथा सामाजिक दूरीको कायम गर्दै बाजराका ग्रामीण क्षेत्रका नागरिकहरू काममा फर्किन थालेका छन्। बडेमालीका नगरपालिकाले केही दिन अगाडि सामान्य राहत उपलब्ध गराए पनि राहतले मात्र जहान परिवारको घर खर्च धान्न नसक्ने भएकाले सामाजिक दूरी कायम गर्दै गिट्टी बालुवा संकलन गर्न स्थानीय बाउली खोलामा काम गर्न आएको बताउनुहुन्छ बडेमालीका नगरपालिका वडा नम्बर 8 की बासिन्दा जुना देवी रावल। त्यसै गरी सामाजिक दूरी तथा लकडाउनको पालना गर्दै स्थानीय तहले सञ्चालन गरेको विकास योजना र खेती किसानका काम धमाधम भइरहेको बताउनुहुन्छ गौमूल गाउँपालिका वडा नम्बर 3 का लालबहादुर बिक।
सामाजिक दूरी कायम गर्दै दिउँसो खानेपानीको काम गर्दछौ भने अब बिहान बेलुकी घरको खेतीपाती गर्दछौ। गाउँमा सरसफाई तथा अब खानपिनमा पनि धेरै सजगता अप्नाएका छौ।
कोरोना संक्रमणबाट बस्न स्थानीय स्तरमा विभिन्न प्रयास जारी रहेको बताउनुहुन्छ खप्तर श्रेता गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत।
गाउँपालिकाले प्रत्येक वडामा 3 जना भोलिन्टियर राखेर उहाँहरू कोरोनाको सम्बन्धी जनचेतना जगाउन अनि 5 ठाउँमा हेल्थ अध्यक्षहरू राखिएका छन्। विभिन्न नागाहरूमा बजाङ बाजुरा सिमानामा सुरक्षा कर्मी स्वास्थ्य कर्मीहरू त्यता खटाइएको छ।
पछिल्लो समयमा अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनलाई पालना गर्दै गाउँमा साना ठुला विकास योजना सुचारू गरेको बताउनुहुन्छ श्रमिक कार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी साई।
हामीले अब सोसियल म्यापिङ तयार गरेर त्यो अनुसारको कामहरू अगाडि गरिरहेका छौँ अनि त्यसपछि अब रातको सन्दर्भमा अहिले हामी भर्खर हिन्दूबाट विद्यार्थी र बाहिर बसेको मान्छेलाई रात वितरण गरिरहेका छौँ।
यतिखेर बाजुराका ठुला योजना मातृ क्वालिटी सडक आयोजना, 50 सयको जिल्ला अस्पताल, मातरी घटमुना सड़क निर्माण लगायतका ठूला आयोजनाहरू लकडाउन पछि सञ्चालनमा ल्याएका छैनन् भने ग्रामीण भेगका ससाना आयोजनाहरू सुचारू भएका छन्। दयाराम पण्डित, सुदूरपश्चिम प्रदेश, रेडियो नेपाल, बाजुरा।
भारतको सिमानामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन वातावरण बनाउनु पर्ने लगायतका विभिन्न माग राख्दै नेपाली कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धरना दिएको छ। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलको नेतृत्वको कांग्रेस प्रदेशसभा सदस्यले अलपत्र नेपालीलाई नेपाल ल्याउनु पर्ने, लिपुलेखमा भारतीय पक्षले एकलौटी तरिकाले सड़क बनाउन रोक्नुपर्ने, कोरोनाको परीक्षण राम्रोसँग जाँच गर्नुपर्ने लगायतका माग राख्दै मुख्यमन्त्री कार्यालयमा धरना दिएको नेपाली कांग्रेसले जनाएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको कैलालीमा लकडाउन प्रभावकारी बनाउँदै सीमानाकामा थप कड़ाई गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि नेपाल भारत सीमानाकामा थप कड़ाई गरिएको र बन्दाबन्दीलाई प्रभावकारी बनाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो। उहाँले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यलाई चुस्त दुरूस्त बनाउनका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी, सरोकारवाला सम्मिलित ओड़ा तहको निगरानी समूह गठन गरी सामूहिक रूपमा अघि बढ़ने तयारी भएको उल्लेख गर्नुभयो। झापाको काकरबिट्टा स्थित पूर्वी नाका हिजोदेखि खुला भएको छ। गत चैत 26 गतेदेखि भारतको पश्चिम बंगाल प्रान्तीय सरकारले एकतर्फी रूपमा सीमावर्ती पानी ट्याङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयात निर्यात ठप्प भएको थियो। यो नाका एक महिनापछि खुलेको हो। मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट हिजो मात्र 30 मालवाहक गाड़ी नेपाल भित्रिएको बताउनुभयो। उहाँका अनुसार सीमावर्ती पानी ट्याङ्की स्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जनाएको छ। झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्दै पसलहरू 4 खुला गर्ने निर्णय गरेको हो। बैठकले खाद्यान्न, मल, बिउ बिजन, हार्डवेयर, इटा बिक्री केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटर पार्ट्स लगायतका पसल बिहान 8 दिउँसो 12 सञ्चालन गर्न पाउने निर्णय गरेको छ। सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने 4 चिनिया नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ। महानगरीय प्रहरी परिषदका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल गेवालीले उनीहरूलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो। लकडाउनका समयमा निषेधित क्षेत्रको उल्लंघन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। परिषदका अनुसार पक्राउ परेका 4 प्रहरीले नियन्त्रणमा राखेको छ भने अन्यलाई छाड़िदिएको छ। त्यसक्रममा डीएसपी सहित 5 प्रहरी र 5 चिनिया नागरिक घाइते भएका थिए। सुर्खेतको हरेस्थित रेडियो नेपालको रिपिटर टावर मरमतपछि परीक्षण प्रसारण शुरू भएको छ। गत बिहिबार वर्षासँगै आएको हावाहुरीले रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढालेपछि अवरूद्ध एफएम 100 MHz प्रसारण हिजो मरमतपछि शुरू भएको हो। हावाहुरीले क्षतिग्रस्त बनेको रिपिटर टावर पुनर्निर्माण गर्न केही समय लागे पनि प्राविधिकहरूको अथक प्रयासबाट हिजै 5 परीक्षण प्रसारण शुरू गरिएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकी शरण शाहले जानकारी दिनुभयो। नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको टोलीले कार्यालय परिसरबाट 1,00,000 रूपियाँ घुससहित उनलाई पक्राउ गरेको हो। अभियुक्तलाई पक्राउ गरी आवश्यक कार्यवाहीका लागि काठमाडौँ ल्याइएको अख्तियारले जनाएको छ। लकडाउनको समयमा कैलालीको जानकी गाउँपालिकाले कृषकहरूलाई धानको बिउ र धानलाई आवश्यक पर्ने पोषक तत्व वितरण गर्न शुरू गरेको छ। खेतीपातीका समयमा कृषकलाई समस्या नहोस् भनेर धानको बिउ वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ। ईश्वर साउदको रिपोर्ट।
कोरोना भाइरसका कारण देश लकडाउन भएपछि टीकापुरका केरा किसानका केरा बारीमै कुहिन थालेका छन्। यो महिनामा केराको बिक्री राम्रो हुने समय भएको तर आफूले उत्पादन गरेको केरा बजारमा जान नपाएपछि आफूहरू समस्यामा परेको केरा व्यवसायहरू बताउँछन्। कृष्ण बागवानी केरा फर्म टीकापुरका संचालक विनोद कुमार शाह।
मेरो 20,00,000 बराबरको क्षति भइसकेछ। एक त उत्पादन भएको चिजहरू बिग्रिरहेछ भने अर्कोतिर बारीलाई स्याहार्ने, बारीमा मल जल यताउति गर्ने समय यही हो। आउने सालको लागि पनि यो धरापमा पर्ने सम्भावना देखिन्छ।
विनोद कुमार शाहको जस्तै अंशुया नर्सरी कृषि फर्मका संचालक रामबहादुर कुँवरको पनि पाकेको केरा बिक्री गर्न नपाएर बारीमै कुहिन थालेको छ। कुँवरका अनुसार अबको 2 पाकेको केरा बजारमा बिक्री गर्न नपाएपछि करिब 27,00,000 बराबरको केरा बारीमै कुहिएर खेर जाने देखिन्छ।
तुरन्तै 2 दिनभित्रमा हाम्रो 12,000 दर्जन केरा ड्यामेज हुँदैछ। अरू चाहिँ नि वैशाख 15 गतेसम्ममा लकडाउन खुलेन भनेपछि
मंगलदीप एग्रिकल्चर फार्मका संचालक नेम बहादुर चौधरीको पनि अहिलेसम्म केही केरा कुहिएर खेर गइसकेको छ। अबको 2 पनि देशमा लकडाउन रह्यो भने आफ्नो करिब 11,00,000 बराबरको केरा बारीमै कुहिएर खेर जाने उहाँ बताउनुहुन्छ।
यस सिजनको करिब करिब 35-40,000 दर्जन जति अझै बाँकी रहेको छ। यो बाँकी रहेको केराहरू लकडाउनको कारणले बजारमा जान पाइराखेको छैन। बाँकी भएका केरा मध्येको केही केरा नष्ट भइसकेको अवस्था छ। अबको करिब दुई हप्तासम्म मेरो केरा चाहिँ बजारमा चाहिँ जान पाएन भने करिब अहिलेको मूल्य अनुसारले 11 लाख बराबरको चाहिँ क्षति हुँदैछ।
किसानहरूले स्थानीय स्तरमै उत्पादन गरेको केरा यसरी खेर गइरहेको अवस्थामा स्थानीय सरकारले के योजना बनाइरहेको छ त? टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल,
धेरै धान गर्न पनि उहाँहरूलाई आग्रह गर्न चाहन्छु। यो महामारीको चपेटामा छौँ हामी, कतिपय हाम्रो स्थानीय सरकारको ल्याकतले नभ्याउने कुराहरू पनि छन्। उहाँलाई के गर्न सकिन्छ सरकारको तर्फबाट, हामीले सिफारिस गर्ने ठाउँमा अथवा हाम्रो स्रोतले पनि केही सकिन्छ भने उहाँले सानोतिनो क्षतिपूर्तिका कुराहरू गर्न सकिन्छ भने कतिपय कुराहरू हामी समन्वयमा गर्न सक्ने कुराहरू पनि समन्वय गरौँला।
विनोद कुमार शाहले 80, रामबहादुर कुँवरले 40 र नेपबहादुर चौधरीले 13 बिघा क्षेत्रफलमा अहिले केरा खेती गरिरहनु भएको छ। टिकापुर क्षेत्रमा करिब 300 किसानले केरा खेती गरिरहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर।
रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र धनकुटामा कार्यरत कार्यालय सहयोगी खड्गबहादुर खड्काको हिजो निधन भएको छ। मुटु सम्बन्धी रोगबाट ग्रसित खड्काको 54 वर्षको उमेरमा हिजो निधन भएको रेडियो नेपालका प्रादेशिक प्रसारण प्रमुख धनकुटाका प्रमुख तिलकराम चौधरीले जानकारी दिनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले कार्यालय सहयोगी खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण हालसम्म 2,80,223 जनाको मृत्यु भएको छ। 40,98,092 जना संक्रमित भएका छन्। संक्रमणपछि निको हुनेको संख्या 14,35,311 रहेको छ। कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा 80,336 जनाको मृत्यु भएको छ। अमेरिकामा पछिल्लो 24 घण्टामा 1,421 जनाको मृत्यु भएको छ। अफगानिस्तानमा कोरोना भाइरसको महामारी बीच भएको राहत वितरणमा असन्तुष्टि प्रकट गर्ने क्रममा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा 6 जनाको मृत्यु भएको छ। राहत वितरणमा गरीब तथा असहायलाई सहयोग नपुगेको भन्दै अफगानिस्तानको घोर राज्यको राजधानीमा प्रदर्शनकारीहरू जम्मा भएका थिए। अब मौसम। आज देशका पश्चिमी भागका साथै पूर्वी तथा मध्य पहाड़ी भागमा सामान्यतया बदली हुने, बाँकी भागमा आंशिक बदली रही। पश्चिमी भागका केही स्थानका साथै पूर्वी तथा मध्य भागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरि साँझ 6:43 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतले नेपाली भूभाग हुँदै लिपुलेक मानसरोवर जोड्ने सड़क उद्घाटन गरेकोमा सरकारद्वारा खेद व्यक्त। लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित महाकाली नदी पूर्वका सबै क्षेत्र नेपालको भएको परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्डद्वारा भारतीय कदमप्रति गम्भीर आपत्ति। नेपाली भूभाग अतिक्रमण भएको बारे संसदीय समितिहरूले आज सरकारसँग छलफल गर्ने। नेपालमा थप 7 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। यो सँगै संक्रमितको संख्या 109 पुग्यो। महामारीको रोकथाम, नियन्त्रण र प्रतिकारलाई थप प्रभावकारी बनाउन सबैको इमानदार प्रयास आवश्यक रहेकोमा उप प्रधानमन्त्री ईश्वर पोखरेलको जोड़। र विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 41 लाख नाग्यो, 2,80,000 भन्दा बढ़ी मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।